समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, देशका प्रमुख राजनैतिक दलहरू यतिखेर आफ्नो महाधिवेशनको चटारोमा छन्। यसै अनुक्रममा आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन काठमाण्डुमा शुरू हुँदैछ। नेपालमा 2046 सालमा बहुदलीय प्रजातन्त्र पुनस्थापना भएपछि पूर्व पञ्चहरूको पार्टीका रूपमा स्थापित राप्रपा तीन दशकपछि 62-63 आन्दोलनको म्यान्डेट विपरीतका केही एजेण्डासहित जनतामा गइरहेको छ, तर यहाँसम्म आइपुग्दा पार्टीको साख क्रमशः खस्किँदै गएको कुरा स्वयं राप्रपाका नेताहरूले नै बताउँदै आएका छन्। यो विषम परिस्थितिमा पार्टीलाई समय सापेक्ष सबल र सशक्त बनाई आफ्ना एजेण्डालाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन अब नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने मान्यता पनि क्रमशः स्थापित हुँदै गएको देखिन्छ। विशेष गरी सनातन हिन्दू राष्ट्र र संविधान अन्तर्गतको राजसंस्था स्थापित गर्ने मूल उद्देश्यका साथ अघि बढ़िरहेको राप्रपा वर्तमान राजनैतिक माहौलमा कति सफल हुन सक्ला, यो आफैमा कौतूहलको विषय हो। अन्तर्संवादमा हामी आजदेखि शुरू हुने पार्टीको एकता महाधिवेशन, पार्टीको एजेण्डा र समसामयिक राजनीतिका विषयमा राप्रपाका एकजना प्रभावशाली युवा नेता राजेन्द्र लिङदेनसँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार राजेन्द्रजी, स्वागत छ रेडियो नेपालको अन्तर्संवादमा। अलिकति पृष्ठभूमिमा रेडियो सेट बजिरहेको जस्तो पनि महसुस गरिरहेछ। कतिको प्रश्न सुनिरहनु भएको छ? प्रश्न छ, अब आजबाट राप्रपाको एकता महाधिवेशन शुरू गर्दै हुनुहुन्छ यहाँहरू, मूल त यसको तयारी कस्तो छ, के कस्ता एजेण्डाहरू अघि सारिएका छन्, यहीबाट कुराकानी शुरू गरौं राइन्जी।
तयारी अन्तिम चरणमा पुगेको छ, आज उद्घाटन हुन्छ, आज साँझबाटै भन्ने सत्र सुरु हुन्छ र 17 गते सम्पूर्ण कार्यक्रम सम्पन्न हुन्छ।
अब प्रतिनिधित्वको हिसाबले जुन प्रकारले चाहिँ यहाँहरूले कार्य समितिमा होइन 179 जनाको कार्य समितिमा 149 जना निर्वाचनबाट चुनिने भनेर चाहिँ एजेण्डा तय गर्नु भएको छ, यसै गरी सहभागिता प्रतिनिधित्व होइन जसरी अब हालै मात्रै एमालेको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता नेतृत्वबाट पनि शुभकामनाहरू व्यक्त भए देश विदेशबाट, यो महाधिवेशनकै माहौलको पनि अलिकति कुरा गरौं न, कसरी आमन्त्रण गरिएको छ, कसरी व्यवस्थापन गरिएको छ?
हाम्रो पनि अहिले चाहिँ विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरेका छौँ, त्यसै गरी विभिन्न विदेशी कूटनीतिक नियोगहरूलाई पनि आमन्त्रण गरेका छौँ र उहाँहरू सबैको उपस्थिति हुनेछ र शुभकामना चाहिँ व्यक्त गर्ने कार्यक्रम छ। अहिले प्रतिनिधित्वको हिसाबले करिब 4,000 प्रतिनिधिहरू यसपालि सहभागी हुँदै हुनुहुन्छ र 33% महिलाहरूको सहभागिता सुनिश्चित गरिएको छ र उत्साहपूर्ण ढंगले देशभरिबाट प्रतिनिधिहरू आउने क्रम जारी छ र अधिकांश प्रतिनिधिहरू अहिले बिहानसम्ममा आइसक्नुहुनेछ।
अब जसरी राजनीति एउटा क्रमबद्ध रूपमा विकास क्रममै छ, 2046 सालको आन्दोलनपछि देशमा बहुदलीय शासन प्रणाली चाहिँ पुनस्थापित भएपछि हिजोका पूर्व पञ्चहरूको पार्टी भनेर जसरी राप्रपा स्थापित भएको थियो, आजसम्म आइपुग्दाखेरि जनताका चाहना एजेण्डाहरू राजनैतिक विषयवस्तुहरू फरक पर्दै पनि आइरहेका छन्। अब यो प्रतिस्पर्धाको यो माहौलमा आसन्न निर्वाचनलाई पनि दृष्टिगत गर्दाखेरि राप्रपालाई अलिकति शुद्धिकरण गर्नुपर्छ, सशक्त बनाउनुपर्छ, यो सुस्त हुँदै गयो, यसलाई पुनर्जीवित गर्नु भनेर यहाँहरू जस्तो युवा नेतृत्व चाहिँ निरन्तर लागिरहनु भएको छ, कहाँ 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 समस्या देखिन्छ पार्टीमा?
राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनाको यो 31 वर्षमा अहिले आफ्नो जीवनकै सर्वाधिक कमजोर अवस्थामा छ। अहिले राष्ट्रिय पार्टीको हैसियतसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले प्राप्त गर्न सकेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी एकातिर यस्तो कमजोर अवस्थामा छ भने अर्कोतर्फ उसले बोकेको राजनैतिक मान्यता राजसंस्था हिन्दू राष्ट्रको मुद्दा भने 62-63 राजनीतिक परिवर्तनपछि जनताको माझमा सर्वाधिक लोकप्रिय अवस्थामा छ। सड़कमा जनता स्वस्फूर्त रूपमा राजसंस्था हिन्दू राष्ट्रको पक्षमा उभिएका छन्। यो के कारणले यस्तो भयो त, राप्रपाको एजेन्डा मजबुत हुने, राप्रपा कमजोर हुने, यो कहाँनिर त्रुटि भयो, यसको बारेमा निर्मम समीक्षा हुनुपर्छ र यसलाई आगामी दिनमा सुधार गरेर लैजाने कामहरू यो महाधिवेशनबाट गर्नुपर्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले जुन कार्यशैली र ढङ्गबाट अगाडि बढिराखेको छ त्यही कार्यशैलीबाटै अगाडि बढिराख्ने हो भने यसको समाप्ति विघटन स्वतः छ। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्वतः विघटनमा जान नदिनको लागि, समाप्त हुन नदिनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिवर्तित गरेर, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुधार गरेर लैजानुपर्छ भनेर हामीले एउटा सामूहिक प्रयत्न गरिराखेका छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी दिन सुखद रहोस्। राष्ट्रिय प्रजातन्त्र पार्टी बलियो पार्टी बन्नुपर्छ, देशको अग्रणी पार्टी बन्नुपर्छ भन्ने हाम्रो अभियानको प्रस्थान बिन्दुको रूपमा यो महाधिवेशनमा नेतृत्व परिवर्तनलाई लिएका छौँ र यसपालि नेतृत्व परिवर्तनको मुद्दालाई हामीले प्रमुख रूपमा उठाएका छौँ।
अब नेतृत्व परिवर्तनमा यहाँले पनि आफ्नो दावी प्रस्तुत गरिसक्नु भएको छ, अब यसको औपचारिकता त अधिवेशनको क्रममा हुन्छ नै होला र यहाँलाई तीन अध्यक्ष मध्ये खुलेरै डाक्टर प्रकाश चन्द्र लोहनीले समर्थन गरिसक्नु भएको छ, अन्य दुईजना अध्यक्षज्यूहरू एकजनासँग त यहाँले निकै लामो सहकार्य गर्नुभयो, निकै विश्वासपात्र भनेर पनि हामी चिन्ने गर्छौं, तर उहाँसँगै अब प्रतिस्पर्धा गर्नुपर्ने यो स्थिति जसरी उत्पन्न भएको यो के कारणले चाहिँ यो अवस्था आयो त?
हामीलाई त्रय अध्यक्ष मध्ये डाक्टर प्रकाश चन्द्र लोहनीले समर्थन गरिसक्नु भएको छ। त्यसै गरी अप्रत्यक्ष रूपमा अर्का अध्यक्ष पशुपति शमशेर राणाले पनि समर्थन जनाइसक्नु भएको छ, किनभने उहाँले यो महाधिवेशनमा अध्यक्षको लागि प्रतिस्पर्धा नगर्ने भन्नुको अर्थ नै, यो नेतृत्व दावी नगर्नुको अर्थ नै नयाँ नेतृत्वलाई समर्थन हो। यसको लागि उहाँहरू दुवै अध्यक्षहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्का अध्यक्ष कमल थापाले पनि कति समय बाँकी छ, पार्टीको एकता र यसको श्रीवृद्धिलाई ध्यानमा राखेर, जनचाहना कार्यकर्ताको भावना सबलाई ध्यानमा राखेर अन्तिम क्षणमा आएर उहाँले पनि समर्थन गर्नुहुनेछ र पार्टीमा एउटा सर्वसम्मत वातावरणको निर्माण गर्नुहुनेछ र म त्यसमा अझै पनि चाहिँ विश्वस्त छु। जहाँसम्म अब सहमति हुन सकेन, सर्वसम्मत बन्न सकेन, निर्वाचनमै जानु पर्यो भने अध्यक्ष वर्तमान अध्यक्ष कमल थापासँगै हाम्रो प्रतिस्पर्धा हुने देखिन्छ। उहाँले अहिलेसम्म मैले चाहिँ छोडे भनेर प्रतिक्रिया दिइसक्नु भएको छ, मात्र छैन मात्र होइन, अस्ति भर्खरै उम्मेदवारीको पनि घोषणा गर्नुभएको हुनाले अब त्यो सम्भावना पनि छ। तर फेरि पनि म फेरि दोहोऱ्याएर भन्छु कि उहाँले आफ्नो घोषणामा पुनर्विचार गर्नुहुनेछ र समयको प्रतापलाई बुझ्नुहुनेछ, कार्यकर्ताको भावनालाई बुझ्नुहुनेछ। होइन भने अब उहाँसँग प्रतिस्पर्धा गर्नु हाम्रो बाध्यकारी एउटा निर्णय जस्तो हुनेछ कि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जीवन प्रदान गर्नको लागि नेतृत्व परिवर्तन अहिलेको अपरिहार्य आवश्यकता हो। त्यो क्रममा हामी जोसँग पनि प्रतिस्पर्धा गर्न तयार छौँ।
यहाँले अघि पनि एउटा कुरा संकेत के गर्नुभयो भने हाम्रो एजेन्डा चाहिँ क्रमशः जनताको माझमा स्थापित हुँदैछ तर राप्रपा स्वयं चाहिँ क्षय हुँदै गइरहेको छ, त्यसकारण पनि एउटा यसलाई नवजीवन दिनको लागि नयाँ नेतृत्वको आवश्यकता पर्यो भनेर एकातिर यहाँले भन्नुभयो। नेपालको राजनीतिमा एकपटक पदमा पुगिसकेपछि सकभर त्यो पद नछोडौं भन्ने एउटा मनस्थिति त भइ नै हाल्छ, त्यति सहजै चाहिँ नेतृत्व हस्तान्तरण होला भनेर कति अपेक्षा गर्न सकिन्छ? यहाँले अघि भने जस्तै कुनै सहमतिको गुन्जायसहरू देखिन्छ अन्तिम क्षणसम्म?
नेपालको राजनीतिमा नेतृत्व हस्तान्तरणको सहज व्यवस्था न नेपालको संविधानमा छ न नेपालको राजनैतिक दलहरूको विधानमा छ। त्यो नेतृत्व हस्तान्तरणको सहज व्यवस्था नभएका कारण कुनै पनि व्यक्तिले एउटा पद पाउने बित्तिकै त्यसलाई चाहिँ चिहानसम्मै लाने प्रयत्न गर्छ। त्यसबाट हामी कोही पनि अछुतो छैनौँ र हामीले अब त्यही कुराको अन्त्य गर्नको लागि आगामी दिनमा कसैले नेतृत्व परिवर्तनका लागि, नेतृत्व हस्तान्तरणको लागि लडाइँ लड्नु नपरोस्, कसैले पार्टी फुटाउनु पर्ने परिस्थिति नआओस्, कसैले आफ्नै सरकार ढाल्नु पर्ने परिस्थिति नआओस् भन्नको लागि हामीले अब यो महाधिवेशनमा हाम्रो पार्टीभित्र केवल नेतृत्व परिवर्तनको कुरा मात्रै उठाएका छैनौँ कि अब हुने बन्ने नयाँ नेतृत्वले बढीमा दुई कार्यकाल भन्दा कार्यकारी पदमा बस्न नपाउने व्यवस्था मिलाएका छौँ, एक पद एक व्यक्तिको कुरा उठाएका छौँ, काम नगरिकन पार्टीको नेतृत्वमा बस्न नपाउने व्यवस्थाहरू हामीले मिलाएका छौँ। र हामीले जुन नयाँ ढङ्गले यो नेतृत्व परिवर्तनको कुरा उठाइराखेका छौँ यसले केवल राष्ट्रिय प्रजातन्त्र पार्टीमा मात्रै होइन राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिर रहेका अन्य पार्टीका सबै नेता कार्यकर्ताहरूलाई समेत विशेष सन्देश जान्छ भन्ने हामीले विश्वास लिएका छौँ। र यो महत्त्वपूर्ण काममा हाम्रो पार्टीका नेताहरू खास गरी अध्यक्ष दुईटा अध्यक्षले त गरिसक्नु भएको छ र अन्तिममा कमल थापाले समेत साथको सहयोग दिनुहुन्छ र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताको एउटा प्रिय पार्टी र नेपालको राजनीतिमा एउटा अग्रणी र निर्णायक पार्टीको रूपमा स्थापित गर्न उहाँले भूमिका निर्वाह गर्नुहुन्छ भन्ने अपेक्षा चाहिँ हाम्रो अझै पनि बाँकी नै छ, विश्वास बाँकी नै छ।
भनेपछि मूलत जुन यहाँहरूको एजेन्डा छ सनातन हिन्दू राष्ट्र र संविधान अन्तर्गतको राज संस्था यो कायमै राखेर आन्तरिक रूपमा चाहिँ जसरी पदको समयावधि तोकेर होइन एक व्यक्ति एक पदको कुरा गर्नुभयो, दुई कार्यकालसम्म गर्ने जुन कुरा गर्नुभयो, यी सँगसँगै यी एजेन्डाहरूमा अलिकति सरसर्ती एउटा एउटा अधिवेशनको पूर्व सन्ध्यामा हेर्दा आम कार्यकर्ताहरूको आम पदाधिकारीहरूको कस्तो किसिमको चाहिँ दृष्टिकोण बुझ्न सकिन्छ यतिखेर?
अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा सत्ता साझेदार पार्टी मात्र होइन, अहिले 3% कटाउन सकेको छैन, आउने चुनावमा 3% कटाउने, दुई चार सिट समानुपातिकमा ल्याउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट प्रत्यक्षमा ल्याउने, समानुपातिकमा प्रत्यक्ष गरेर 8-10 सिटको पार्टी बनाउने अनि सत्ताको लागि दलाली गर्ने पार्टी बनाउने, अघि मैले भने जस्तो सत्ता साझेदार बनाउने मात्र होइन देशलाई नेतृत्व दिन सक्ने अग्रणी पार्टीको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई स्थापित गर्न चाहने देशभरिका तमाम कार्यकर्ताहरू हाम्रो अभियानमा हुनुहुन्छ, नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ भने अब केही मानिसहरू एजेन्डाको कुरा रहँदै गर्ला, भए हुन्छ नभए हुँदैन, तर जसरी पनि आफ्नो जीवनमा फेरि एकचोटि सत्तामा जान पाए हुन्थ्यो, फेरि एकचोटि मन्त्री खान पाए हुन्थ्यो, आफ्ना मान्छेहरूलाई मन्त्री बनाउन पाए हुन्थ्यो भन्ने आकाङ्क्षा राख्नेहरू भने अब अहिले हामीलाई हाम्रो समय पुगेको छैन भन्ने पक्षमा हुनुहुन्छ, यसरी हामी निरुपेक्षित छौँ। तर यो अहिले बेला भएको छैन र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा सत्ता साझेदार पार्टीको रूपमा मात्रै देख्न चाहने मानिसहरूको संख्या चाहिँ कम्ती छ, सानो छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको यो महाधिवेशनबाट नेतृत्व परिवर्तनको पक्षमा निर्णय हुन्छ र अब नयाँ नेतृत्व स्थापित हुने चाहिँ करिब करिब सुनिश्चित जस्तै देखिएको छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रभावशाली युवा नेता राजेन्द्र लिङ्गदेनसँग र सन्दर्भ रहेको छ आजदेखि शुरू हुने पार्टीको एकता महाधिवेशन र अन्य समसामयिक राजनीतिक विषयलाई जोडेर हामी यो सम्वाद अघि बढ़ाइरहेका छौं। राजेन्द्रजी, जस्तो फर्किएर फेरि मुख्य एजेण्डामा आउ, नेपालमा 62-63 को आन्दोलनपछि जुन एउटा परिवर्तन आयो त्यसले मुलुकलाई राजतन्त्रबाट गणतन्त्र रूपान्तरण गरिसक्यो। अब यो तन्त्र र संस्थाको जुन कुरा गरिरहनु भएको छ, होइन, राज संस्था र राजतन्त्र भन्नु दुई अलग विषय पनि हुन्, होइन, अहिलेको यो विषम परिस्थितिमा यहाँले हिन्दू राष्ट्रको पनि एजेण्डा उठाउनु भएको छ, सनातन हिन्दू राष्ट्रको संविधानमा हामी चाहिँ एउटा धर्मनिरपेक्ष राष्ट्रको रूपमा इंगित भइसकेको यो अवस्थामा यी चुनौतीपूर्ण एजेण्डाहरूलाई स्थापित गर्नको लागि सुनिएको अनुसार स्वयं पूर्व राजा ज्ञानेन्द्रले पनि एउटा सदाशयता चाहिँ यहाँहरूप्रति देखाउनु भएको छ, हिजोको नेतृत्व विश्वासिलो भएन, जसको विषय लिएर कुनै पार्टी अगाडि आइरहेको छ भने त्यसलाई सम्बन्धित व्यक्तिको के मनसाय छ भन्ने कुराले पनि धेरै माने राख्छ, के त्यस्तो किसिमको संवाद छलफलहरूको क्रम अगाडि बढ़िरहेको हो अहिले यतिखेर?
त्यस प्रकारको कुनै विशेष संवाद र छलफल त छैन, तर स्वाभाविक रूपले राष्ट्र संस्था चाहिन्छ भनेर उभिएको पार्टीको महाधिवेशनप्रति त्यो संस्थाको ध्यान र चासो अवश्य गएको हुन सक्छ। मैले पनि राजासँग भेटघाट गरेको थिएँ, महाधिवेशनमा मैले उम्मेद्वार बन्ने विचार गरेको छु भनेर सामूहिक रूपमै भेट गरेका थियौँ। डाक्टर डबल शमशेर राणा र मैले शुभकामना मागेका थियौँ, उसले मेरो शुभकामना छ भनेर भन्नुभयो। राजाले कुनै उम्मेद्वार उठाउने पार्टीमा कुनै प्रकारको हस्तक्षेप गर्ने भन्ने कुरा हुँदैन र म त्यो संस्थालाई यो विवादमा तान्न चाहन्न पनि। तर अब स्वाभाविक रूपले राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन प्रकारको गति लिनुपर्ने हो त्यो लिन नसकेकोमा चाहिँ राज संस्था अथवा वर्तमान राजा चाहिँ अलिकति असन्तुष्ट रहेको चाहिँ देखिन्थ्यो।
अब जुन प्रकारले स्वयं पूर्व राजा ज्ञानेन्द्रले चाहिँ जनताबाट मात्रै यो सम्भव हुन्छ भन्ने अभिव्यक्ति आइरहेको बेलामा एउटा पार्टी विशेषले मात्रै त्यो एजेण्डा लिँदाखेरि त्यो संकुचन भयो कि एकातिर, र अर्कोतर्फ के छ भने यति धेरै शक्तिशाली अन्य राजनैतिक दलहरू छन् जो गणतन्त्रप्रति अडिग रहेर बसेका छन्, भनेपछि यो सानोतिनो प्रयासबाट मात्रै यो विषय चाहिँ आउने सम्भावना त देखिँदैन। अर्कोतर्फ रविन्द्र मिश्र जस्ता कतिपय पार्टी र व्यक्तिहरूले पनि यस पक्षमा वकालत त गरिरहेका छैन, तर कता कता त्यो स्थिति आउनको लागि त निकै धेरै कसरत गर्नुपर्छ, जनताको बीचमा धेरै जानुपर्छ, एउटा कम्प्लिट नयाँ सिस्टमको पनि हामी कुरा गरिरहेका छौँ, यसको पृष्ठभूमिले त्यस्तै संकेत गर्दैन?
होइन, हो बिल्कुल, हामीले चाहिँ नयाँ प्रणालीको कुरा गरिराखेका छौँ, न हिजोको न आजको, एउटा परिमार्जित प्रणालीको कुरा गरिराखेको छौँ। यो सान्सुले कुरा छैन, सजिलो कुरा छैन, बाहिर व्यापक रूपमा जनमत परिवर्तनको पक्षमा अथवा नयाँ प्रणालीको पक्षमा बनेको भए पनि त्यो सङ्गठित छैन, त्यसलाई सङ्गठित गर्न जरुरी छ। त्यही कुरालाई ध्यानमा राखेर हामीले राप्रपा बाहिर रहेका राष्ट्र संस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै पार्टी व्यक्ति सङ्घ संस्था सङ्गठन र धार्मिक क्षेत्रलाई समेत समेटेर विगत शक्ति निर्माण गर्नुपर्दछ र त्यसको लागि चाहिँ नयाँ नेतृत्व हुनुपर्दछ भन्ने हाम्रो अहिलेको एजेन्डा पनि हो। र हामीले अबको दिनमा मुलुकमा स्थायित्वको लागि अभिभावकीय संस्थाको रूपमा राष्ट्र संस्था, जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारिणी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने व्यवस्था, तीन तहको सरकार होइन, प्रदेश खारेज गरेर बलियो स्थानीय तहसहितको दुई तहको मात्रै सरकार, भ्रष्टाचार मुक्त नेपाल, 2040 सालको राजनीतिक परिवर्तनपछि बनेका सबै उच्च पदस्थ नेता कर्मचारीहरूको सम्पत्तिको छानबिन, अब यसमा म अझ थप भन्न चाहन्छु, 40 भन्दा अगाडिकाको पनि गर्नु पर्यो भने गर्ने, सबैको सम्पत्तिको छानबिन गर्ने र अवैध सम्पत्ति जफत गर्ने, कारवाहीको दायरामा ल्याउने काम अगाडि बढाउनु पर्छ, अनि मात्रै नेपाल सुखी र समृद्ध नेपाल बन्ने सिलसिलाको प्रारम्भ हुन्छ भन्ने हाम्रो सोच र दृष्टिकोण रहेको छ। नेपालमा नेपालभित्रै भनौँ न, हाम्रा भाइ छोराहरूले गरी खान पाउने ठुल्ठुला उद्योग धन्दाहरूको स्थापना हुन सकोस्, मानिसले राज्यबाट पाउने सेवा सुविधा जातको आधारमा होइन गरिबीको आधारमा प्राप्त गर्न सकोस्, ती मुद्दाहरूलाई पनि हामीले सशक्त रूपमा उठाएर लानेछौँ। र मलाई लाग्छ यो कठिन छ, तर पनि यो अवश्यम्भावी छ र यही नै मुलुकको निकास हो, अहिलेको समस्याको निदान हो र यसैले मुलुकलाई चाहिँ अगाडि लान्छ र यसतर्फ आम जनताको साथ र समर्थन जुट्छ भन्ने हामीलाई विश्वास छ।
अर्को जुन एजेण्डा यहाँले अगाडि सार्नु भएको छ सनातन हिन्दू राष्ट्रको, संविधानले यसलाई संरक्षण गर्दै लिएर जाने भन्ने कुरा गरे तापनि व्यावहारिक रूपमा नेपालमा धर्मान्तरण होइन यो धर्म परिवर्तन गर्ने क्रम चाहिँ निकै तीव्र रूपमा अघि बढेको केही तथ्याङ्कहरूले देखाएका छन्, यद्यपि त्यसको आधिकारिक पुष्टि छ छैन, त्यति धेरै विवरण त आएको छैन, तर जुन अवस्था अहिले सृजना भएको छ यहाँ स्वयंले पनि भन्दै आइरहनु भएको छ, जुन हिन्दू धर्मले चाहिँ विभिन्न जात जातिहरूमाथि चाहिँ अलिकति असन्तुष्टि जुन प्रकट भइरहेको छ त्यो कारणले पनि मानिसहरू धर्मान्तरण गरिरहेका छन् भन्ने कुराहरू आइरहेको छ। यो विषम परिस्थितिमा दुईवटा यी अलिकति निकै अप्ठ्यारा एजेण्डाहरू लिएर जसरी अगाडि आउनु भएको छ यसले के संकेत गर्छ के यी असम्भव कुराहरूलाई सम्भव गराउन सक्ने ताकत भोलिको राप्रपामा रहन सक्ला?
हामीले राष्ट्र संस्था र हिन्दू राष्ट्रको जुन कुरा गरिराखेको छौँ कुनै व्यक्तिलाई राजा बनाउने अथवा कुनै जात विशेषले मान्ने धर्मलाई पुनस्थापित गर्ने कुरा मात्रै गरेको होइन। राष्ट्र संस्था र हिन्दू राष्ट्र नेपालको स्थायित्वका आधारहरू राष्ट्र संस्था र हिन्दू राष्ट्रको कुरा गर्दाखेरि कति मानिसहरूले संकीर्ण अर्थमा बुझ्दछन् तर त्यो अर्थमा बुझ्न जरुरी छैन र यो धर्मनिरपेक्षताको आडमा जुन प्रकारको धर्म परिवर्तन भइराखेको छ र त्यसले कालान्तरमा देशलाई धार्मिक द्वन्द्वमा लैजाने स्थायी द्वन्द्वमा लैजाने जुन सङ्केतहरू देखिराखिएका छन् त्यो राष्ट्रको लागि खतरा छ। त्यही सम्भावनाहरू देखेर नै हामीले नेपाल सर्वधर्म स्वभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र हुनुपर्छ भनेर प्रारम्भदेखि नै भन्दै आएका छौँ। हिन्दू राष्ट्रको कुरा गर्दाखेरि कुनै पनि गैर हिन्दूले तर्सिनु पर्दैन, आत्तिनु पर्दैन, कुनै धर्मका माथि भेदभाव, कुनै धर्ममाथि दबाव र निषेध हुने योजनाका साथ गर्ने योजनाका साथ हामीले हिन्दू राष्ट्रको कुरा गरेको होइन। हिन्दू राष्ट्रको मुद्दालाई चर्को रूपमा उठाउने म जस्ता मानिसहरू स्वयं जन्मले र कर्मले समेत किराधर्मी अथवा गैर हिन्दूहरू छौँ। म आफ्नो धर्मको महलमा किराँत धर्म लेख्छु, म किराँत धर्मी हुँ। त्यस कारणले हिन्दू राष्ट्र हुँदाखेरि कुनै धर्म विशेषलाई विभेद हुन्छ र एउटा धर्म विशेषलाई मात्रै प्रोत्साहन हुन्छ भन्ने कुरा होइन। यो नेपालको पहिचान र गौरवसँग एकतासँग सम्बन्धित विषय भएको हुनाले हिन्दू राष्ट्र हुँदाखेरि अन्यथा मान्नु हुँदैन र यो असम्भव र अप्ठ्यारो मान्नु हुँदैन। हिन्दू राष्ट्रको पुनर्स्थापनामा नै नेपालको स्थायित्व र एकता मजबुत हुने निश्चित भएको हुनाले त्यसलाई सबैले स्वीकारेर हिजोको गल्ती सच्याएर हामीले हिन्दू राष्ट्र पुनर्स्थापना गर्न अगाडि बढ्नु सबैको लागि भलो र उचित हुन्छ भन्ने ठानेका छौँ। हिन्दू राष्ट्रको कारण फेरि पनि भन्छु कुनै धर्मले उपेक्षित महसुस गर्नु हुँदैन। जहाँसम्म धार्मिक क्षेत्रमा कतिपय ठाउँमा जातीय छुवाछुत भेदभावका अहिले पनि केही अवशेषहरू देख्न सकिन्छ, घटनाहरू सुन्न सकिन्छ, त्यसलाई पूर्ण रूपले निषेध गरेर जानुपर्दछ। तर जबसम्म संविधानमा एकातिर जातीय छुवाछुत र भेदभाव गरे अथवा कसैलाई पनि जातको आधारमा, वर्गको आधारमा, लिङ्गको आधारमा, धर्मको आधारमा छुवाछुत र भेदभाव गरियो भने त्यो दण्डनीय हुन्छ भनेर भन्ने, अनि अर्कोतर्फ त्यही संविधान अन्तर्गत बनेका ऐन कानुनहरूमा चाहिँ फल्ला फल्ला जातिहरू यी जातिहरू चाहिँ दलित हुन् भनेर लेख्ने र राज्यले दिने सेवा सुविधाहरू जातको आधारमा दिने प्रथाको अन्त्य हुँदैन तबसम्म भेदभाव छुवाछुतको अन्त्य हुन चाहिँ असम्भव छ। त्यो भेदभावको अन्त्यको लागि, समूल समाप्तिको लागि भने हाम्रो देशको ऐन कानुनहरूमै संशोधन गर्न जरुरी छ।
धेरै धन्यवाद छ राजनीति, फेरि पनि संवादको क्रमलाई जारी राखौंला, अरू कतिपय विषयहरूमा कुराकानी गरौंला आगामी दिनहरूमा। आजबाट शुरू हुने यहाँको एकता महाधिवेशन सफल हुन सकोस् हाम्रो पनि शुभेच्छा छ। समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई। आदरणीय श्रोताहरू, अन्तर संवादको आजको बिहानीमा हामी कुराकानी गर्दैथ्यौं राप्रपाका एकजना प्रभावशाली युवा नेता राजेन्द्र लिङ्गदेनसँग। अन्तर्संवादको निर्धारित समय सकिएको छ। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म हरिशरण लामिसाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।